السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ کے ساتھ میزبان بہجت جلانی حاضر خدمت ہے. میرے ساتھ پروڈیوسر ہیں اسفر امام اور انجینئر ہیں میشا ڈوبنسکی. میڈیم ویو 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن رہے ہیں. اردو وی او اے ڈاٹ کام پر لاگ ان کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے. ہم آپ سے مزید اس سے پہلے کہ مزید بات کریں تفصیل کے ساتھ، ایک نظر ان موضوعات پر ڈالتے ہیں جن جو پروگرام جہاں رنگ میں آج ہم بات کرنے جن پر جا رہے ہیں. میڈیا سینسرشپ کے بارے میں بات کریں گے، پھر سوشل میڈیا کا رول مثبت یا منفی، خاص طور پر کراچی سے اغوا ہونے والی لڑکی دعا منگی کے کیس کے پس منظر میں پاکستان کا سیاسی منظرنامہ، پھر افغانستان میں داعش کو شکست دینے میں طالبان کا کردار، اور امریکہ میں صدر ڈونلڈ ٹرمپ کے مواخذے کے بارے میں ایوان کی جوڈیشری کمیٹری میں رپورٹ کا پیش ہونا. تو یہ سارے موضوعات آج ہمارے ساتھ ہیں. ہمارے ساتھ آج ہمارے بہت ممتاز تجزیہ کار اور ماہرین بھی ساتھ دیں گے، ڈاکٹر حسن عسکری رضوی، ڈاکٹر فوزیہ سعید. اس کے علاوہ ہمارا ساتھ دیں گے رضوان رضی، کوثر عامر، ارسلان گھومن اور عارف انصار، ڈاکٹر طیب محمود. تو آئیے اب ہم بات کرتے ہیں باقاعدہ، پروگرام کا باقاعدہ آغاز کرتے ہوئے. انسانی حقوق اور آزادی اظہار کے لیے کام کرنے والی عالمی تنظیموں نے پاکستان کے روزنامہ ڈان کے اسلام آباد دفتر کے گھیراؤ کا مذمت کرتے ہوئے حکومت سے مطالبہ کیا ہے کہ وہ ان مظاہروں کو پرتشدد ہونے سے روکیں. جہاں تک بات ہے پاکستان کی حکومت کی طرف سے اس واقعے پر کوئی رد عمل سامنے نہیں آیا جب تک ہم یہ رپورٹ آپ کے لیے کر رہے ہیں، لیکن ہمارے ساتھ ہیں پاکستان تحریک انصاف برسر اقتدار پارٹی سے ان کی رکن، ان کے ساتھ ہم بات کریں گے، حکومت کا موقف بھی اپنے سننے والوں تک پیش کریں گے. اس کے ساتھ ساتھ ہمارے ساتھ بات کریں گے ڈاکٹر حسن عسکری رضوی، ڈاکٹر فوزیہ سعید اور ساتھ میں رضوان رضی صاحب جو کہ فیلڈ میں میڈیا میں کام کرتے ہیں. آپ سب کو پروگرام میں ہم خوش آمدید کہتے ہیں. ڈاکٹر صاحب آپ سے میں آغاز کرتی ہوں، ڈاکٹر رضوی آپ سے. کچھ عرصے سے میڈیا پر سینسرشپ پر پابندیوں کے بارے میں ایک کے بعد ایک خبر موضوع بحث بنتی آ رہی ہے، لیکن جب ہم نشریاتی اداروں کو سنتے ہیں کہ لگتا ہے ہر موضوع پر بات بھی کی جا رہی ہے. ان قدغنوں اور پابندیوں کے سلسلے میں آپ کیسے سوچتے ہیں، کیونکہ خود بھی آپ پروگرام کرتے بھی ہیں خاص طور پر؟
دیکھیے یہ جو معاملات ہیں یہ کئی قسم کے ایشوز ہیں جن کو آپس میں مکس کیا جاتا ہے. پہلی جو ایشو جس کی منفی ریفلیکشن آپ کو میڈیا میں نظر آتی ہے وہ یہ ہے کہ جب سے گورنمنٹ چینج ہوئی ہے، یعنی پی ٹی آئی کی حکومت آئی ہے 2018 سے، تو انہوں نے ایک بنیادی فیصلہ یہ کیا ہے کہ اشتہارات جو گورنمنٹ کے، جو پہلے پچھلی حکومت بہت زیادہ دیتی تھی پبلسٹی کے لیے، ان اشتہارات کو کم کر دیا جائے تاکہ گورنمنٹ کے جو اخراجات ہیں وہ کم ہو. تو اس کی وجہ سے جو الیکٹرانک میڈیا ہے، پرنٹ میڈیا ہے، ان کو گورنمنٹ کی طرف سے جو ریونیو ملتا تھا، کیونکہ کافی لبرل ریونیو ملتا تھا پچھلی حکومت میں، وہ ریونیو ملنا کم ہو گیا ہے کیونکہ اب گورنمنٹ کے اشتہارات کم ہو گئے. تو اس کی وجہ سے بھی یہ ہوا ہے کہ میڈیا کے پاس فائنینشل ایشوز کھڑے ہوئے ہیں، اور انہوں نے جو مالکان ہیں میڈیا کے، الیکٹرانک کے اور پریس کے، انہوں نے اپنے منافع کو پروٹیکٹ کرنے کے لیے لوگوں کو فارغ کرنا شروع کر دیا. بہت سے لوگ نکالے گئے ہیں، ٹی وی تقریباً ہر ٹی وی چینل نے کچھ لوگ نکالے ہیں. تو اس کی وجہ سے ظاہر ہے کہ جو لوگ میڈیا سے تعلق رکھتے ہیں، پرنٹ سے، الیکٹرانک سے، ان میں ایک سراسیم کی جو ہے وہ جو ہے پیدا ہوئی ہے. تو یہ دو چیزیں جو ہوئی ہیں. اس کے علاوہ تیسرا جو ایسپیکٹ جو ہوا ہے وہ یہ ہے کہ سوشل میڈیا کے اوپر بہت سی چیزیں چھپ رہی تھی، بہت سی کیمپین جو ہے وہ الیکشن کے دور میں شروع ہوئی تھی، اور خاص کر آرمی کے خلاف ایک کیمپین انیشیٹ تو پی ایم ایل اے نے ایک سٹیج پہ کی تھی، پھر بعد میں اور لوگ بھی اس میں شامل ہو گئے. تو لوگوں کا خیال یہ تھا کہ اس پہ ڈیٹیکٹ نہیں ہو سکتا کہ کون کہاں سے لوڈ کر رہا ہے، لیکن ये मुमकिन है, जो चीज पाकिस्तान के अंदर से लोड की जाती है सोशल मीडिया पे उसको ट्रैक करना किया जा सकता है, कवानीन मौजूद हैं उनको डील करने के लिए। तो उसमें दो तीन किस्म की शिकायत आई कि एक तो ये है कि कुछ इंस्टीट्यूशंस के खिलाफ, जिसमें आर्मी भी थी, जुडिशरी भी थी, एक सस्टेन्ड कैंपेन ऑर्गेनाइज तरीके से चली, तो उसके अलावा कुछ जाती तौर पे लोगों के खिलाफ कैंपेन चली, तो उनमें से कुछ लोगों के खिलाफ कानूनी कार्रवाई हुई है
जी,
जिसकी वजह से ये जो परेशानी नजर आती है। ये तीन चीजें जो मैंने अभी मेंशन की है, इनकी वजह से आपको ये सरासीन की इस वक्त मीडिया में नजर आ रही है।
अच्छा रिजवान रजी साहब, आप खुद सहाफी हैं, फील्ड में काम करते हैं, आपकी रोजमर्रा पेशा वाराना जिंदगी में किस हद तक, बिल्कुल आप एक गैर जानिबदार होकर जवाब दीजिएगा, कि सेंसरशिप पर पाबंदियों का सामना है?
देखिए, मैं टीवी के ऊपर भी काम करता हूँ, लिखता भी हूँ, पढ़ाता भी हूँ। टीवी के ऊपर हमारे लिए रोजाना एजेंडा तय होता है। डॉक्टर हसन अफरी रिजवी साहब जो हैं, ये हमारे लिए बड़े मोहतरम हैं, लेकिन ये पीटीआई की नामजदगी थे ना, ये चीफ मिनिस्टर के टेकर चीफ मिनिस्टर पंजाब भी रहे हैं, इनके ख्यालात को उस नजर से देखा जाए।
आप अपने अपना नुक्ता नजर बयान कीजिए जी, हम बाद में पीटीआई की हुकूमत से बात करेंगे हम, क्योंकि जी इस प्रोग्राम का मकसद जी है कि अपनी राय का इजहार कीजिए।
मौका दीजिएगा
जी,
मैं चाह रहा हूँ क्योंकि ये जर्नलिस्ट के तौर पर यहाँ पे है ना, तो मैं इसलिए चाह रहा हूँ।
नहीं, जर्नलिस्ट के तौर पर नहीं है, तजियाकार के तौर पर है जी।
देखिए, मैं फील्ड के ऊपर मौजूद हूँ
जी,
और फील्ड के अंदर जो इस वक्त बहुत सारी दोस्त जो होते हैं, पहले ये होता था सिर्फ कमर्शियल इंटरेस्ट वाले अदारों की तरफ से ना, कि फलां के साथ हमारा कमर्शियल इंटरेस्ट इन्वॉल्व है और उनके खिलाफ कोई बात हमने नहीं कर, ये मीडिया की तरफ से एडवाइज होती थी। अब उस एडवाइज के अंदर दो तीन गुना इजाफा हो गया हुआ है, और उसके अंदर बहुत सारी ऐसी बातें हैं जो मैं ऑन एयर कर भी नहीं सकता, ऑन रिकॉर्ड मैं कर भी नहीं सकता, जब ऑफ द रिकॉर्ड गुफ्तगू होगी तो मैं वो कर सकता हूँ। हिडन किस्म, जहां तक ये बात है कि मीडिया से लोग निकाले क्यों गए, जाहिर है कि इकोनॉमिक था, लेकिन पंजाब हुकूमत ने जो बजट का डॉक्यूमेंट पेश किया है पंजाब असेंबली में इस साल जून में, उसमें प्रीवियस ईयर से ढाई गुना ज्यादा जो है बजट वो इंफॉर्मेशन के ऊपर गया है। अब मौजूदा हुकूमत का कहना है कि उन्होंने उससे पहले वाली जो पेंडिंग पेमेंट्स थी वो की थी और इस वजह से वो बिल मॉप अप हुआ है, तो इसका मतलब है कि मीडिया के पास पैसे तो गए हैं। तो ये कहना कि मीडिया के पास पैसे नहीं थे आए और इस वजह से उन्होंने वर्कर्स को,
रजत साहब अगर आप बुरा ना माने, अगर आप बुरा ना माने, मेरी बात सुनिएगा, एक ये हमारा प्रोग्राम सेगमेंटेड प्रोग्राम होता है, मेरे पास बहुत वक्त नहीं होता, कॉमेंट करिएगा कि आपको अपने हद तक, जो मेरा सवाल था, किस हद तक पाबंदियों का सामना है और किस तरह से आप उसको महसूस करते हैं?
देखिए, मैं 1988 से जर्नलिज्म में हूँ, मैं मुख्तसर बात कर
जी, बिल्कुल,
मैंने ऐसी बदतरीन पाबंदियां और सेंसरशिप अपनी पेशावराना जिंदगी में आज तक नहीं देखी।
चलिए डॉक्टर फौजिया सईद, आपने पाकिस्तान के बदलते सियासी मंजरनामे को देखा है, मार्शल लॉ, एमरजेंसी, जमहूरी हुकूमतों का अमल दखल, मीडिया के इस सफर के बारे में आप कैसे तकाबुल करेंगी, कैसे मुवाजना करेंगी सारी सूरत हाल का?
आप मेन स्ट्रीम मीडिया, सोशल मीडिया दोनों की बात कर रहे हैं
जी? डॉक्टर फौजिया से
जी, मेन स्ट्रीम मीडिया तो बहुत ही उसका लैंडस्केप चेंज हुआ है बेजर, बिकॉज ये बहुत क्लियर है, हम सुनने वालों के तौर पे भी कह रहे हैं, बहुत क्लियर है कि बहुत रिड्यूस हुआ है जो लैंडस्केप है ना मेन स्ट्रीम मीडिया का। अब जिस तरह से हमने पिछली हुकूमतों ने देखा है कि छोटी छोटी चीज जो है उसको बहुत ज्यादा तब्दील होते थे, उसको खोल खोल के उसके हर पत्ते पे डिस्कशन होता था, अब ऐसा बिल्कुल नहीं है। तो वो बड़ा क्लियर है कि जो भी इंस्ट्रक्शंस हैं वो बात इस ख्याल से शायद की जाती हो कि भाई मुल्क से अच्छी चीजों पर फोकस हो, बुरी चीजों पर ना हो, लेकिन ट्रांसपेरेंसी उसमें आप लूज कर जाते हैं। तो अभी ऐसे बहुत से बड़ी बड़ी चीजें होती हैं जिससे कोई तब्दील होते ही नहीं, तो आपको डिस्टेंस एक ये तो नजर आता है कि स्पेस बहुत घट गई है। और सोशल मीडिया पे भी कहें तो मैं कॉमेंट कर दूँ, सोशल मीडिया पे बैठक मैं बात करना चाह रही हूँ
जी, बिल्कुल बिल्कुल।
एक तो ये सबसे फिक्र लगा रहता है जी
जी,
अच्छा, मैं सोशल मीडिया पे कॉमेंट कर दूँ
جی بالکل بالکل, سوشل میڈیا پہ ہم بعد میں آئیں گے. ابھی جو ہم بات کر رہے ہیں کہ کس طرح سے آپ تقابل کریں گے, جیسا کہ رضوان صاحب نے کہا بالکل کھلے لفظوں میں, جو کہ میں چاہتی بھی ہوں کہ بالکل اپنی رائے دیجیے, بے لاگ تبصرہ اس پہ کیجیے, کیونکہ ہمارے ساتھ کوثر عامر ہیں جو کہ جن کا برسر اقتدار پارٹی سے تعلق ہے, ہم ان کا موقف بھی لے لیں گے. آپ مجھے یہ بتائیے گا کہ کیسے تقابل کریں گی. میں نے آپ کو بتایا کہ مارشاء اللہ آیا, ایمرجنسی آتی ہے,
بہت ریڈیوس اسپیس بہت ریڈیوس ہوئی ہے, اور خاص طور پہ گورنمنٹ کے اوپر کوئی تنقید کی جگہ سوائے اس کے کہ اپوزیشن لیڈرز کے کچھ لوگ جو ہیں وہ بول رہے ہیں, لیکن جو سول کرٹکس ہے وہ بہت ریڈیوس ہوئی ہے.
اچھا, اب ہم بات کرتے ہیں کوثر عامر صاحبہ سے. آپ کو ہم پروگرام میں جی خوش آمدید کہتے ہیں, ارباب اختیار کا اس سلسلے میں موقف کیا ہے آپ ہی سے بات کرتے ہیں. آپ نے تجزیہ کاروں, پیشہ ور صحافی کی گفتگو بھی سنی ہے, پھر انسانی حقوق کے ادارے پاکستان میں میڈیا پر سینسرشپ اور پابندیوں کی بات کرتے ہیں. آپ کی حکومت اس سارے معاملے کو کیسے دیکھتی ہے, اور آپ ان سارے الزامات کے بارے میں کیسے وضاحت کریں گی؟
بسم اللہ الرحمن الرحیم. دیکھیں, دا تھنگ از دیٹ کہ نو ڈاؤٹ میڈیا اور سوشل میڈیا اس وقت بہت ایڈوانس ہو گیا ہے, اور ہم پوری کوشش کرتے ہیں, اور ہماری پارٹی اس چیز کے حق میں ہے کہ ہر جو سچائی ہے وہ میڈیا پہ آنی چاہیے, ٹھیک ہے, چاہے آپ کے الیکٹرانک میڈیا کے ذریعے ہو یا چاہے ویب سائٹس یا آج کل جو فیس بک مارکیٹنگ ہیں یا اسنیپ چیٹس کے تھرو, ہر چیز جو ہے لوگوں کی نظروں میں آنی چاہیے. اور ہماری پارٹی میں اگر آپ دیکھیں تو بہت سارا یوتھ ہے جو اس چیز کے اوپر ورکنگ بھی کرتا ہے, اور ایسے کوئی انسیڈنٹس ہوتے ہیں تو ہم اس کو بہت اچھی طریقے سے نہ صرف مارکیٹ کرتے ہیں بلکہ اس کو جو ہے تیزی سے پھیلاتے بھی ہیں.
لیکن پھر اتنی زیادہ تنقید کیوں آتی ہے آپ کے اوپر, اتنی تنقید کیوں آتی ہے؟ آپ نے سنا, تجزیہ کار کو بھی سنا, آپ نے صحافی کو بھی سنا, وہ کہتے ہیں کہ بدترین پابندیاں ہیں, سپیس کم ہو گئی ہے, حکومت اپنے پہ تنقید برداشت نہیں کرتی. ان ساری باتوں کو کس طرح سے جواب دیں گے؟
لوگوں کو کھانے نہیں مل رہا ہے, اس لیے یہ مسئلہ آ رہا ہے. کیونکہ پہلے یہ وقت ہوتا تھا کہ پیپلز پارٹی کی گورنمنٹ میں میں بہت سال رہی ہوں, میں نے پی ایم ایل این کی گورنمنٹ کو بھی اسٹڈی کیا ہوا ہے, اس میں آپ دیکھیں کہ اپنی خود کی پارٹی کی مارکیٹنگ کے لیے یہ کروڑوں روپے ڈال دیتے تھے, اپنے پیجز بناتے تھے, اپنے جو چھوٹے موٹے کام ہوتے تھے یا نہیں ہوتے تھے اس کو ایسا شو کیا جاتا تھا, اور کروڑوں کی مارکیٹنگ کے ساتھ یہ کام ہو رہا ہے, وچ واز دا ٹیکس پیئرز منی. اور آپ مجھے یہ بتائیے کہ آپ ٹیکس پیئر منی کو آپ اپنی خود کی پارٹی کی مارکیٹنگ کے لیے کیسے یوز کر سکتے ہیں؟ اس چیز کو ہم نے بالکل ختم کر دیا ہے. جو پیسے دے کے میڈیا سے کام کروایا جاتا تھا وہ چیز ہم ختم کر چکے ہیں. اب ہم چاہتے ہیں کہ سچا اور اچھا کام ہو, جو ٹیکس پیئر کے پیسے ہیں وہ اور صحیح جگہ پر استعمال ہو.
لیکن اس سے پابندیوں کا خیال کس طرح پھر لوگوں کو آتا ہے اور محسوس کیسے ہوتا ہے اس بات کو ختم کرنے کے لیے؟ جیسا کہ میں نے آپ کو بتایا کہ حکومت انسان حقوق کی تنظیم اور اداروں کے تحفظات, ان کو دور کرنے کے لیے آپ لوگ کیا کر رہے ہیں؟ چلیے اس بات کو چھوڑ دیجئے کہ کیا ہو رہا تھا, کیا نہیں ہو رہا تھا, کس حکومت نے کیا کیا, آپ لوگ ان تحفظات کو دور کرنے کے لیے کچھ کام کر رہے ہیں؟
دیکھیں, ہم بالکل کر رہے ہیں, ہمارے باقاعدہ سیکٹرز بنے ہوئے, پراپر کمیٹیز بنی ہوئی ہیں, ٹھیک ہے, وومن رائٹس کمیٹیز بھی بنی ہوئی ہیں, اس کے اوپر بہت سارے ایسے فیصلے ابھی آپ کو ریسنٹلی دکھیں گے جو عورتوں کے حقوق کے اندر ہوئے ہیں, جو اس سے پہلے آج تک سالوں میں نہیں ہوئے. اور اس بات پہ تنقید جب آپ کام کر اور کارکردگی دکھا رہے ہوتے ہیں تو اس میں ہر پارٹی بھی پریشان ہے. ڈیفینیٹلی جب کوئی پارٹی اتنا تیزی سے کام کر کے ملک کی فائدے کو لے کے جائے گی تو ڈیفینیٹلی بہت ساری پارٹیز اور بہت سارے لوگ پریشان ہو جاتے ہیں. اب آپ دیکھیں اس وقت چوروں کا راستہ بہت بند ہو گیا ہے. آپ یہ نوٹ کریں, ابھی ریسنٹلی جو دعا کا کیس ہوا ہے اس میں ہمارے لوگوں نے یہاں پر دو تین تلوار کے اوپر ایک بہت بڑا وہ بھی نکالا ہے, ریلی نکالی ہے, اور اس میں تقریباً
یہ معاملہ نہیں آپ وہ ٹھیک ہے. آپ مجھے صرف یہ ہم جواب یہ چاہتے ہیں کہ آپ, اسی لیے میں نے پہلے صحافی صاحب سے بھی بات کی, میں نے تجزیہ کاروں سے بھی بات کی, صرف یہ دیکھنے کے لیے کہ یہ جو اداروں کی طرف سے اور اب جو انسانی حقوق کے ادارے ہیں ان کی طرف سے بھی جو حکومت پر تنقید آ رہی ہے ان کو کم کرنے کے لیے, ان کو دور کرنے کے لیے آپ لوگ کیا کر رہے ہیں؟ باقی باتیں صرف چھوڑ دیجیے, ہم اس وقت کسی عورتوں, کیونکہ مجھے میرے یہ سیگمنٹ محدود ہوتی ہے.
ہم چیک اینڈ بیلنس کر رہے ہیں. سب سے بڑی بات یہ, پہلے این جی اوز ہوتے تھے جو اپنا کام دوسری طریقے سے نکالتے تھے, پیسہ آتا تھا لوگوں کی فلاح بہبود کے لیے, وہ پیسہ کہیں اور استعمال ہوتا تھا. آئی ول بی ویری اسٹریٹ فارورڈ ان دس تھنگ, میں بالکل صاف ستھری بات کروں گی, میں نہ گھماؤں گی پھراؤں گی نہ کچھ اور. اب یہ ہے, ہر چیز جو پیسہ دیا جاتا ہے جس کام کے لیے ہم وہ میک شیور کرتے ہیں اس چیز کے اوپر وہ بجٹ یوز کیا جائے, نہ کہ اپنے کوئی مفاد کے لیے یوز کیا جائے. اس لیے ظاہر ہے ڈیفینیٹلی لوگوں کو تکلیف بھی ہے اس چیز سے, لیکن ہمیں لوگوں کا پیسہ جو ہمیں لوگ بھروسہ کر کے پبلک جو ٹیکس پیئر ہمارے ہیں وہ دیتے ہیں وہ ہم چاہتے ہیں صحیح جگہ استعمال ہو.
بہت بہت شکریہ کوثر امیر صاحب ہمارے ساتھ بات کر رہی تھیں. یہ موضوع بہت وسیع ہے اور ہمارے پاس اس میں سیگمنٹ نہیں ہے. مجھے رضی صاحب سے دوبارہ ہم بات کرنا چاہتے, عسکری صاحب سے بھی بات کرنا چاہتی اور ڈاکٹر فوزیہ سے بھی, لیکن ہم موضوع کو تھوڑا سا آگے لے جائیں گے کیونکہ ہمارے پاس 5 موضوع ہیں اور ہمیں اگلے 50 منٹ میں ان پر بات کرنی ہے. کوثر صاحبہ کا ہم بہت بہت شکریہ ادا کرتے ہیں. ڈاکٹر حسن عسکری رضوی ہمارے ساتھ ہیں, ڈاکٹر فوزیہ سعید ہمارے ساتھ ہیں اور ابھی پارٹی کے برسر اقتدار پارٹی پی ٹی آئی سے ارسلان گھومن بھی ہمارا ساتھ دیں گے, جس سے ہم بات کریں گے سوشل میڈیا کے بارے میں. کراچی میں ڈیفینس ابھی سوری کوثر صاحبہ ہمارے ساتھ رہیں گی جو کہ سوشل میڈیا کے بارے میں بھی بات کریں گی. کراچی میں ڈیفینس ہاؤسنگ اتھارٹی ڈی ایچ اے سے اغوا ہونے والی طالبہ دعا منگی کو ابھی تک بازیاب نہیں کرایا جا سکا. سوشل میڈیا پر تبصروں کا سلسلہ جاری رہا, کسی کا اظہار ہمدردی, کچھ کی طرف سے اغوا ہونے والی لڑکی کے بارے میں منفی بیانیاں. تو جناب ہم یہ بات کرتے ہیں پہلے ڈاکٹر حسن عسکری رضوی صاحب سے, پھر ہم بات کریں گے ڈاکٹر فوزیہ سے جو کہ جینڈر اسپیشلسٹ کے طور پر کام کرتی ہیں, خواتین کو ہراساں کرنے کے سلسلے میں منظور ہونے والے قانون کی کرتا دھرتا بھی رہی ہیں. تو فوزیہ آپ یہ فرمائیے گا پہلے کہ معاشرے میں رجحانات اور اقدار کے حوالے سے بیانیے کا تعین کیا جاتا تھا, لیکن اب سوشل میڈیا نے بھی ایسے کئی منفی بیانیے متعارف کرائے ہیں جن کی تصحیح کی ضرورت تھی. خواتین کے لیے معاشرے میں اور معاشرے کا اظہار کرتے ہوئے سوشل میڈیا پر بیانیے کے اظہار کی کس طرح سے حدود مقرر کی جا سکتی ہیں, جبکہ اس کے اوپر کوئی جسے کہنا چاہیے پابندی لگانے کا یا کسی بھی طرح کی کوئی چیز روکنے کا کوئی طریقہ عام طور پر سامنے نہیں آتا. یہاں تو سیلف سینسرشپ آئے گی. فوزیہ سن رہی ہیں آپ ہمیں؟
میں آپ جی جی مجھے آپ کا سوال میں نے سنا
جی.
میں اس کا جواب مجھ سے آپ نے کیا نا
جی.
ہلو
جی 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 فوزیہ,
میں یہ کہنا چاہتی ہوں کہ ایک تو سوشل رویے جو ہے وہ جتنے بھی ہم ان کو چینج کرنے کی کوشش کر رہے ہیں وہ آواز جو نیگیٹو ہے وہ زیادہ اونچی ہے اور جو اس معاملے میں ہے وہ دبی ہوئی ہے. شاید اس کی ایک وجہ یہ بھی ہے کہ عام طور پہ جو معاشرے کا رجحان اس وقت ہوا ہے, جن پابندیوں کی بات پہلے بھی ہم کر رہے ہیں, وہ کوئی ایشو جس طرح یہ اغوا کا ہے یا ابھی کاروکاری کا ہوا یا بچی کو مارنے کا ہوا, اگر اس کی بات کرو تو اس وقت ماحول ایسا ہے کہ جیسے لگتا ہے کہ وہ ملک کے خلاف بات ہو رہی ہے اور جو جن کی آوازیں اسی وکٹم کو بلیم کر رہی ہیں وہ آوازیں زیادہ ان کو گنجائش ملتی ہے. تو سوال اٹھانے کی گنجائش ذرا کم ہے کہ کس کو آیا, اور یہ جو پورا روش آ گئی سوچنے لگی وہاں کس کو آواز دینے کے لیے کوشش اور بھی ہیلپ کرتی ہیں. تو آج کل جو ماحول ہے تھوڑا سا وہ ایسا ہے کہ کوئی برا کام ہو جائے یا بری چیز ہو جائے تو آپ اس سے بات نہ کریں. ابھی اسی طرح سوشل میڈیا پہ ایک بہت وائرل ہوا ہے یہ دار الامان کا کیس, اسی سے ملتا جلتا ہے. اب اس ویڈیو کو بھی شیئر کرنا مشکل ہو گیا ہے کیونکہ آلموسٹ ایسے آواز ہی بنی ہوئی ہے کہ کوئی بھی اپنے ہاں کا ظلم جو ہے اس کو شیئر کرنا اینٹائی اسٹیٹ کا بنتا جا رہا ہے, اور اگر اس کو ہی آپ بلیم کرو گے تو وہ دیٹ از ان تھنگ رہ گیا. تو ہمیں تو بہت پریشانی ہو رہی تھی کہ 16 ڈیز آف ایکٹیویزم کیا آیا, یہ 16 ڈیز آف وائلنس نازل ہو گیا ہے, ہر روز ہی اتنی بھیانک خبریں مل رہی ہیں. تو چپ تو رہا نہیں جا سکتا مگر بولنے کی بھی تھوڑی گنجائش نہیں رہتی. بہت سارا مائنڈ سیٹ چینج کرنے کی ضرورت ہے, اور ڈرامے جو ہے نا انہوں نے بھی بہت بیڑا غرق کیا ہوا مائنڈ سیٹ کا, لوگوں کو یہ تھرلر لگنے لگے ہیں شاید.
اچھا ڈاکٹر صاحب سے پوچھتے ہیں, ڈاکٹر رضوی یہ بتائیے گا کہ ہم اظہار بیان اور اظہار خیال کی بات کرتے ہیں, اس حق کو منوانے کے لیے تحریکیں چلاتے ہیں, تو وہ مسائل جن پر متحد ہو کر کام کرنے کی ضرورت تھی, جیسا کہ ابھی کہا جا رہا ہے جو اس کیس کے سلسلے میں دعا منگی کے کیس کی بات کر رہے ہیں کہ سوشل میڈیا کی وجہ سے اس تحقیق کو بہت نقصان پہنچا ہے جس سے آگے بڑھنے کی ضرورت تھی, تو یہ ساری جو تقسیم کا رویہ سوشل میڈیا کے پلیٹ فارمز پر آ جاتا ہے, اس پر کس طرح سے اس کو روکنے کس طرح سے روکا جا سکتا ہے یا کیا کیا جا سکتا ہے؟ ڈاکٹر فوزیہ سعید بالکل صحیح بجانے بات کر رہی ہیں کہ مائنڈ سیٹ تبدیل کرنے کی ضرورت ہے, تو کیا یہ کون سا یہ دور ہے؟ کیا ہم اس دور سے گزر رہے ہیں جب کچھ اخلاقی قدریں بن رہی ہیں, کچھ بگڑ رہی ہیں, کچھ نہیں آ رہی ہیں, کس طرح سے اس ساری صورتحال کو ہم دیکھیں گے؟
دیکھیے مسئلہ یہی ہے, مائنڈ سیٹ ہی کا مسئلہ بنتا ہے کہ معاشرے میں, پاکستان کے معاشرے میں ایسے بہت سے حلقے موجود ہیں جو خواتین کے بارے میں نگیٹو ویوز زیادہ رکھتے ہیں اور وہ ان کا اظہار بھی کرتے ہیں. وہی چیز آپ کو سوشل میڈیا پہ نظر آتی ہے کہ ایک پولرائزیشن ہمیں نظر آئے گی. یہ معاملہ ہو, اسی طرح جو پولیٹیکل ایشوز آتے ہیں ان میں بھی کوئی اس کے حق میں بول رہا ہوتا ہے, کوئی اس کے خلاف اس کے لکھ رہا ہوتا ہے. پھر سب سے افسوس کی بات یہ ہے کہ وہ زبان بعض دفعہ ایسی استعمال کی جاتی ہے, بعض دفعہ کیا اکثر اوقات زبان ایسی استعمال کی جاتی ہے جسے دیکھ کر, پڑھ کر یا سن کر افسوس ہوتا ہے. تو یہ جو رویے کی تبدیلی کے لیے تو ٹائم زیادہ چاہیے گا, کیونکہ لوگ یہ سمجھتے ہیں کہ سوشل میڈیا پہ جو چاہے جو مرضی کہہ دو, اور لوگ کہتے بھی ہیں, اور اس کی وجہ سے جو ہے وہ مسائل پیدا ہوتے ہیں. تو معاشرے کے اندر آپ کو وقت کے ساتھ یہ سوچ کو تبدیل کرنا پڑے گا. ایک ٹالرنس کا جو ایٹیچیوڈ ہے وہ چونکہ ختم ہو گیا ہے معاشرے میں, یا بڑی حد تک کم ہو گیا ہے, تو وہ خواتین کی طرف بھی ہمیں نظر آتا ہے انٹالرنس کا ایٹیچیوڈ بعض سچویشن کے اندر, اور اسی طرح اور بہت سے جو حلقے ہیں معاشرے میں ان کے متعلق بھی ہمیں انٹالرنس جو ہے وہ نظر آتی ہے. تو اس کے لیے آپ کے لیے لازم ہو جاتا ہے کہ یہ اسکول کے لیول سے ٹالرنس کا اور سٹیزن شپ کا کانسیپٹ جو ہے وہ پڑھانا شروع کریں, تو ہو سکتا ہے اگلی جنریشن جو ہے وہ تھوڑا سا بہتر ایٹیچیوڈ جو ہے وہ اڈاپٹ کر لیں.
اچھا رضی صاحب, آپ سے اب میری بات ہوگی. سوشل میڈیا پر اظہار خیال کرنے والے کسی ایک پس منظر یا کسی ایک معاشرے سے تعلق نہیں رکھتے. ملک مختلف ملک ہیں, مختلف نقطۂ نظر ہیں, مختلف سوچ بچار رکھنے والے, مختلف اخلاقی اقدار رکھنے والے جو لوگ ہیں وہ اپنی اظہار رائے کے لیے آزاد ہیں. ایسی صورت میں بڑے کسی مثبت لائے عمل کا تعین کرنا کافی دشوار ہو جاتا ہے, خاص طور پر سوشل میڈیا پر منفی رویوں کی وجہ سے. صحافی ہونے کی حیثیت سے آپ کس حد تک پریشان ہوتے ہیں, یا یہ کس حد تک آپ کی راہ میں مزاحم ہوتا ہے جو ہیٹ سپیچ ہے, جو منفی رویہ ہے؟
دیکھیں, اگر آپ مجھے میری سٹوری یا میرا نقطہ نظر کسی کو پسند نہیں ہے تو اس نے مجھے انڈیا کا ایجنٹ کہہ دینا ہے, سی آئی اے کے اسے فنڈ لینے والا کہہ دینا ہے, غدار قرار دے دینا ہے. اس سے نیچے پہ بات ہی نہیں ٹھہرتی. ایک تو یہ میرے لیے پریشانی کی بات ہوتی تھی ایک سال پہلے تک. اب میں اکلامٹائز ہو گیا ہوں, مجھے پتا ہے کہ میں نے اگر کوئی بات کہنی ہے تو اس کے جواب کے اندر مجھے ٹپیکل جارگن سننا پڑتے ہیں. میں جلدی میں ایک بات کہنا چاہوں گا, وہ یہ کہ پاکستان کے سوشل میڈیا کو انٹرنیشنل میڈیا کے ساتھ ایکویٹ کر کے نہ دیکھا جائے. اچھا. ان کی سنکرونائزیشن میں بہت سارے پرابلم ہیں. یہی وجہ ہے کہ ٹویٹر کو, فیس بک کو, انسٹاگرام کو پاکستان کے اندر میس لیول کے اوپر جو اکاؤنٹس تھے وہ ڈاؤن کرنے پڑے ہیں. اور ڈان کے خلاف جو مظاہرہ ہوا ہے وہ بھی اس لیے ہوا ہے کہ پاکستان میں ایسے ویسٹڈ انٹرسٹ گروپ آ گئے ہیں کہ آپ انہیں 50,000 روپیہ دیں اور وہ ایک گھنٹے کے لیے آپ کو ٹاپ ٹرینڈ بنا دیں گے. ڈان کی جو انویسٹیگیشن سٹوری تھی وہاں پہ, اس کے خلاف پھر مظاہرے ہوئے ہیں نا ان گروپوں نے کیے ہیں جو اس کے اندر بے نقاب کیے گئے ہیں. تو میرا یہ کہنے کا مطلب یہ کہ یہ جو یہاں پہ بے روزگار یوتھ ہے اس نے ایک ایزی منی کا جو بہانہ ڈھونڈا ہے, اور وہ یہ ٹرینڈ سیٹرز ہیں, ٹرینڈ بناتے ہیں روزانہ ٹویٹر کے اوپر, فیس بک کے اوپر. ہاں, کسی کو گالی دینے کا ٹرینڈ ہو یا کسی کی تعریف کا ٹرینڈ ہو, یہ سارے پیچھے سے پیڈ ہوتے ہیں, اسپانسرڈ ہوتے ہیں
اپنے مفادات کے ساتھ چلتے ہیں
بیشتر ان میں سے.
اچھا,
اپنے مفادات
کے پیچھے چلتے ہیں.
میڈیا سوشل پاکستان کے اندر سوشل میڈیا یوزر کو انٹرنیشنل سوشل میڈیا یوزر سے الگ کر کے دیکھنا چاہیے. ہم ایک الگ دنیا میں آ چکے ہوئے.
اچھا, اب کوثر صاحبہ سے میرا سوال ہے. پی ٹی آئی کے بارے میں کہا جاتا ہے کہ وہ سوشل میڈیا پر بہت فعال ہے. یہ جو نفرت انگیز اور منفی بیانیاں ہیں اور یہ جو ویسٹڈ انٹرسٹ رکھنے والے گروپ ہیں, کیا آپ نے کوشش کی ہے کہ ان کو روکنے کے لیے کوئی کام کی جائے, کہیں پہ کوئی مثبت چیز ہو, کوئی برداشت کا ماحول پیدا کیا جا سکے؟ یہ سارے بہت سارے چیلنج ہیں, میں سمجھتی ہوں کہ جن پر کام کرنا آسان نہیں, لیکن پھر بھی ظاہر ہے کہ جو بھی برسر اقتدار حکومت ہے اس کو یہ سارا کچھ دیکھنے کی ضرورت ہوتی ہے. آپ لوگ اس کے بارے میں کیا کر رہے ہیں؟
ہماری پارٹی اس چیز کو بالکل لے کے چل رہی ہے. جو چیز غلط ہے وہ غلط ہے, جو چیز صحیح ہے وہ صحیح ہے. اب میں نے سب کی یہ بات سنی اور ہر چیز کو میں نے سنا, اور میں اس پہ صرف یہ کہنا چاہوں گی, دیکھیں جو چیز پازیٹیوٹی کی طرف جاتی ہے, جو لوگوں کو اویئرنیس ملے, اس کو اگر سوشل میڈیا پہ ڈالا جائے اور لوگوں کو اس کے بارے میں پتا چلے. جو چھپا دی جاتی ہے بہت بار اور بے نقاب کرنے کی کوشش نہیں کی جاتی اور لوگ بےچارے اس چیز کو سفر کرتے ہیں, اگر وہ چیز ہم سوشل میڈیا پہ ڈالیں اور لوگوں کو پتا چلے تو بہت ہی ही अच्छी चीज है, जिस तरह से कहीं अगवा हो रहा है, कहीं पैसों का पैसे के लूटे जा रहे हैं, कहीं कोई प्रॉब्लम्स हो रही है, कहीं पर ट्रैफिक जाम हो रही है, कहीं ऐसी कितनी भी चीजें जब हम सोशल मीडिया पर पढ़ रहे होते हैं कि मुल्क के अंदर ये चीजें हो रही हैं, तो ये हम सिर्फ नहीं पढ़ रहे होते बल्कि इसको हर जगह भेजा भी जा रहा होता है, लोगों को अवेयरनेस भी मिल रही होती है और पुलिस और हमारे महकमे वो भी हरकत में आ जाते हैं कि भाई उनको पता चल जाता है कि भाई ये चीजों के ऊपर वर्किंग करनी है क्योंकि सोशल मीडिया पर ये चीज आ गई है और ये चीज आगे ना बढ़े। और ऐसे जितने चोर होते हैं या ऐसे जितने भी पुलिस वाले जो इस पे इकदाम नहीं कर रहे होते हैं वो भी इकदाम करना शुरू कर देते हैं जस्ट बिकॉज कि मीडिया बहुत एडवांस हो गया। तो दूसरी चीज पे आप आ जाएं, जो लोग ट्रैफिक सिग्नल्स तोड़ते हैं या बहुत सारे ऐसे इकदाम करते हैं जो हमारे पॉलिसीज रूल्स एंड रेगुलेशंस के खिलाफ होती है, उसमें भी अगर पुलिस वालों ने आजकल मीडिया का सहारा लेकर उसको हाईलाइट करना शुरू कर दिया, मीडिया पे देना शुरू कर दिया, तो उसमें हमारा युद्ध जो बिगड़ रहा था वो बिगड़ना बंद हो गया और वो चीज भी बहुत हमारे लिए पॉजिटिव गई है। तीसरी चीज आप कर लें कि जिस तरह से अभी जो किडनैपिंग हुई, तो ऐसी बहुत सी लड़कियां जो इस वक्त निकलती हैं या ऐसे बहुत से जो बच्चे जो आगे जाके सफर करेंगे इस चीज को, उनको पता चल गया कि ये मसले हो रहे हैं और वो हर जगह पर फैल गई ये चीज। तो ये कुछ चीजें ऐसी हैं जो लोगों को पता होनी चाहिए। तो वाई भी आपको
चीज
में बिलीव करती हूँ फ्रीडम ऑफ स्पीच के अंदर, फ्रीडम ऑफ स्पीच हमारे लोगों में होनी चाहिए, लेकिन जहाँ हमारे लोगों के इस्लामिक जो वैल्यूज है वो डिस्टर्ब ना हो, और वो चीजों को हम डेफिनेटली बहुत ज्यादा कंडेम करते हैं। बाकी अगर आप पॉजिटिविटी की तरफ जाएं, हर चीज का पॉजिटिव और नेगेटिव पहलू
दोनों पहलू होते हैं, बिल्कुल सही,
पॉजिटिव की तरफ जाएं और टेक्नोलॉजी की तरफ जाएं, तो मेरा ख्याल है टेक्नोलॉजी के इस्तेमाल को ना रोकना चाहिए ना इसको थमने देना चाहिए, बल्कि हम सबको पॉजिटिविटी की तरफ जाकर हमारे मुल्क को और एडवांस करना चाहिए ताकि लोगों को पता चले हमारे मुल्क में क्या क्या होता है, ताकि लोग उसको आगे जाके खुद उनके ऊपर ये कार्रवाई ना हो और उनको फेस नहीं करना।
बहुत बहुत शुक्रिया, हमारे साथ थी कौसर आमिर और रजी साहब का बहुत हम शुक्रिया अदा करते हैं। रिजवान रजी साहब का आपसे हमारी फिर भी बात होगी। हमारी अगली सेगमेंट है सियासत के बारे में, पाकिस्तान के सियासी मंजरनामे के बारे में, डॉक्टर हसन अस्करी रिजवी, डॉक्टर फौजिया सईद और उसके साथ साथ पाकिस्तान तहरीक इंसाफ से अरसलान घुमन हमारे साथ होंगे, और क्योंकि मसला पंजाब में तब्दीलियों के बारे में है ब्यूरोक्रेसी की। पाकिस्तान के सूबे पंजाब की हुकूमत ने बड़े पैमाने पर सरकारी अफसरों के तकरर और तबादले किए हैं, जिसके बाद नाकदीन की तरफ से यह एतराज भी उठाया जा रहा है कि साबिक वजीर आला पंजाब शहबाज शरीफ के जो मनपसंद समझे जाने वाले अफसर थे उनको अहम ओहदों पर जो तैनात किया गया था उन हटाने की बात की गई है, लेकिन पंजाब हुकूमत का मौकफ है कि हालिया तब्दीलियों से सूबे में गवर्नेंस बेहतर होगी। डॉक्टर साहब, आपने खुद पंजाब हुकूमत की अबूरी क्यादत संभाली, आपके ख्याल में ब्यूरोक्रेसी का रोल कितना मजबूत है और सियासी क्यादत ब्यूरोक्रेसी से बेहतर तौर पर काम लेने में किस हद तक कामयाब है?
देखिए, सियासी क़यादत का बड़ा अहम रोल होता है, अगरचे हुकूमत तो ब्यूरोक्रेसी ही चलाती है, लेकिन जो एक सेंस ऑफ डायरेक्शन आपने देनी होती है, उनको गाइड करके एक डायरेक्शन में चलाना होता है और मुख्तलिफ चीज़ों को कोऑर्डिनेट करना होता है, ये पॉलिटिकल लीडरशिप जो ऊपर बैठती है, जो पॉलिटिकल गवर्नमेंट होती है, चीफ मिनिस्टर एंड मिनिस्टर्स कैबिनेट जो है वो उसको मैनेज करती है। अगर वो ये काम मुअस्सर तौर पे ना कर सकें तो फिर उस सूरत में जो ब्यूरोक्रेसी में मुख्तलिफ लोग होते हैं वो मुख्तलिफ डायरेक्शंस में चले जाते हैं। यही प्रॉब्लम हमें पंजाब में कुछ अरसा से जो है वो नज़र आई है। अब इन्होंने चेंजेस की हैं, उनका कहना ये है कि इससे मुअस्सर होगी कारकर्दगी, वो तो फिर वक्त ही बताएगा, लेकिन इस वक्त डिबेट है पंजाब के अंदर कि क्या ब्यूरोक्रेसी को बदलने से एफिशिएंसी बेहतर होगी या पंजाब में लीडरशिप की तब्दीली की जरूरत है। तो इस पे कोई कंक्लूसिव ओपिनियन नहीं है, लेकिन पीटीआई के अंदर भी ये राय मौजूद है कि यहाँ पे क़यादत में भी तब्दीली की जरूरत है।
अच्छा, पाकिस्तान तहरीक इंसाफ से हमारे साथ हैं अरसलान घुमन साहब, उनको प्रोग्राम में हम खुशामदीद कहते हैं। घुमन साहब, आपकी हुकूमत पर नाकदीन ये तनकीद करते हैं कि वजीर आला पंजाब उस्मान बजदार की 15 माह से फ्राइज की मनसबी और कारकर्दगी कोई ज्यादा हौसला अफजा नहीं है, जिसकी वजह से खास तौर पर ये तब्दीलियां की जा रही हैं ताकि उनको कुछ तकवीयत दी जा सके, इसमें आपका मौकफ क्या है? घुमन साहब,
तो अपने तौर पर जो बातें कह सकते हैं वो कहेंगे, लेकिन हुकूमत के पंजाब अपने तौर पर कितने इकदाम किए, आज एक बड़ा डिटेल्ड सर्कुलर भी जारी हुआ है, आपने आलमन देखा है कि नहीं देखा, कि 1 लाख एकड़ की जमीन वो वागुजार करवाई है किसानों के लिए, बड़ी डिटेल्ड वो पूरी रिपोर्ट आई है कि एक साल में पंजाब गवर्नमेंट से क्या क्या इनिशिएटिव आए, तो पंजाब हुकूमत अपने तौर पर काम कर रही है। जहां तक बात है कि ब्यूरोक्रेसी में चेंजेस आए हैं, तो देखिए ब्यूरोक्रेसी में चेंजेस पे ये बात करना कि तो साबिक हुकूमत के लगाए हुए लोग थे, ये किसी के लगाए हुए थे, ब्यूरोक्रेसी किसी हक को किसी पार्टी के लगाए हुए लोग नहीं होते हैं। हमारे यहाँ की रिवायत रही है पॉलिटिकल इंफ्लुएंस रहता है, लेकिन आपने इन्हीं लोगों को यूटिलाइज करना है, इन्हीं को ही आपने रिशफल करना है, ये लोगों के तो इनसे नए आप इक्कीस ग्रेड का कोई सेक्रेटरी नया नहीं लगा सकते, जो पहले से मौजूद है उसी को लेके आ सकते हैं, चेंज कर सकते हैं। पीटीए का ये पहला साल था, अभी दूसरे साल में एंटर हुई है। पीटीआई के पास अभी उस तरह से जो काम करने का विजन है उसको देखते हुए पीटीआई कुछ मेक शिफ्ट कर रही है चीज एक्सपीरियंस करके देखिए किस तरह से सिस्टम को आगे लेके जाया जा सके। एक छोटी सी मिसाल मैं देना चाहूंगा आपको कि ब्यूरोक्रेट्स तो वही रहेंगे, लेकिन देखिए विजन की बात होती है। ई गवर्नेंस पूरी दुनिया में इस वक्त राइज है। ई गवर्नेंस हमारे यहाँ होता यह है कि ब्यूरोक्रेसी में एक फाइल दूसरे अफसर के पास जाते हुए एक महीना गुजर जाता है, वो टेबल पर पड़ी रहती है, उसमें कोई कार्रवाई नहीं होती। ई गवर्नेंस का एक मॉडल जो है वो एक सक्सेसफुल मॉडल है, लेकिन ये पहले भी लोगों ने सोचा होगा, लेकिन करने की नीयत जो है वो पता नहीं कितने लोगों में रही कि नहीं। ये छोटी सी मिसाल है कि किस तरह लीडरशिप फराहम करके वही जो मौजूदा सिस्टम में बैठे हुए लोग हैं उनके जरिए जो आप सिस्टम में बेहतरी ला सकते हैं अगर आपका विजन दुरुस्त हो
सकता है। अच्छा डॉक्टर फाजी, आप सरकारी ओहदे पर अपने फ़राइज़ की अंजामदेही करती आई हैं कई बरसों तक, आपको बराह रास्त ब्यूरोक्रेसी के साथ भी काम करने का इत्तेफाक हुआ है, इंतजामी अमूर में ब्यूरोक्रेसी किस हद तक मुआविन होती है और कहाँ पर रुकावट आ जाती है?
बहुत बड़ा रोल होता है जी, विजन जो है वो अपनी जगह है, मगर ब्यूरोक्रेसी क्योंकि हमारी ब्यूरोक्रेसी के रूल ज्यादा कोलोनियल है और जैसे आम फहम कहा जाता है कि वो हाँ करने में इतने इफेक्टिव नहीं लेकिन ना करने में बहुत इफेक्टिव होते हैं, यानी काम को आगे बढ़ाने के लिए तो जितने होंगे बेहतर लेकिन काम को रोका बहुत जा सकता है। तो इस वजह से ब्यूरोक्रेसी अगर विलिंग ना हो, ऑन बोर्ड ना हो, तो चीजें को आगे चलाना मुश्किल होता है। छोटी सी मैं आपको मिसाल दूंगी और मैं इस हुकूमत या पिछली हुकूमत की बात नहीं करी, वैसे कि पाकिस्तान का थोड़ा सा बजट है, थोड़ा थोड़ा हो जाता है सोशल सेक्टर्स में, तो आप देखो कि कितना फंड बचता है, जो कि ठीक है उनके पास वैसे भी इतना पैसा नहीं लेकिन एजुकेशन का मिसाल के तौर पर सोशल सेक्टर से बहुत बहुत बचता है। तो कोई सवाल नहीं उठाता कि भाई ये जो मंसूबे थे ये क्यों नहीं हो सके, क्यों ये रेड टेप की नजर हो गए, तो वो एफिशिएंसी तो बहुत बड़ा एक इश्यू है। मेरा ख्याल है कुछ लीडर्स आते हैं और वो ब्यूरोक्रेसी से काम करवा लेते हैं और कुछ लीडर्स होते हैं जिनको ब्यूरोक्रेसी नाच नचवा देती है, तो ये दोनों तरह हमने बहुत करीब से देखा है। मैं समझती हूँ दोनों चीजें जरूरी है, अगर चेंजेस आई हैं तो मैं उसको कुछ आई बात इसलिए समझती हूँ कि पहले बहुत कंप्लेंट थी पंजाब गवर्नमेंट की परफॉर्मेंस से, और ये अच्छा होता है जब लोगों की फीडबैक से गवर्नमेंट का रिस्पांस आता है, और बहुत बहुत सारी खबरें थी जी चाहती कुछ अपने वाकई चीजें लगा ली है या इसमें अहम मतलब ना अहम लोग आ गए हैं बीच में, तो एक चेंज तो अच्छा है, बहुत जल्दी अभी 6 महीने के अंदर नजर आ जाएगा कि चेंजेस असर होता है कि नहीं
होता
बाहर सूरज जो ओवरऑल भी
अच्छा डॉक्टर
कॉम्प्रोमाइज में ठीक है ये इनका है आगे चलने का।
अच्छा डॉक्टर रिजवी से बात करते हैं, बिल्कुल आखिरी हमारे सेगमेंट के 2-4 मिनट बाकी हैं, एक आप गुमन साहब से सवाल और एक डॉक्टर रिजवी से। डॉक्टर साहब, मौजूदा सियासी सूरत हाल में हुकूमत और अपोजिशन के दरमियान काम करने की कोई सूरत नजर नहीं आ रही, लेकिन चीजों को आगे बढ़ाने के लिए ब्यूरोक्रेसी को आप अगर हटा भी दें तो खुद अपोजिशन और हुकूमत के दरमियान तआवुन करने की या काम को आगे बढ़ाने की कोई सूरत नजर आ रही है बज़ाहिर?
देखिए, अगर जमहूरियत को सही तरीके से चलाना है तो हुकूमत और अपोजिशन को कुछ ना कुछ एक अंडरस्टैंडिंग, मिनिमम अंडरस्टैंडिंग के साथ काम करना होता है, उसके बगैर पार्लियामेंट नहीं चला करती जैसा कि हम इस वक्त देख रहे हैं। लेकिन बदकिस्मती से दोनों साइड्स जो हैं, गवर्नमेंट भी और अपोजिशन, अपने आप को दुरुस्त और मजलूम समझते हैं और जो मुखालिफ है उसको वो जालिम तसव्वुर करते हैं। तो जब तक ये रिकग्नाइज नहीं करते कि ये दोनों पहिए जब तक एक साथ नहीं चलेंगे, पार्लियामेंट नहीं चलेगी और पार्लियामेंट नहीं चलेगी, तो फिर उनका सियासतदानों का अपना नुकसान है क्योंकि जमहूरियत इस मुल्क में कमजोर हो जाएगी। तो फिलहाल तो हमें कोई ऐसे आसार नजर नहीं आते कि वो मिलकर काम करेंगे। अगरचे हाल ही में एक दो इश्यूज पे कोऑपरेशन हुई है, अब अगर जो इलेक्शन कमीशन के मेंबरान पे अगर इनमें कोऑपरेशन हो जाती है तो उससे शायद ये उम्मीद पैदा हो जाए कि कुछ मिलकर काम कर सकेंगे, लेकिन जब तक मिलकर काम नहीं करेंगे मामले दोनों के खराब होंगे।
बहुत बहुत शुक्रिया। और गुमन साहब आपसे ये आखिरी सवाल है मेरा कि ब्यूरोक्रेसी के तबादलों से कहते हैं कि अफसरों को एक गैर यकीनीपन का शिकार वो होने लग जाते हैं और तब्दीली के खौफ में मुबतला उनकी कारकर्दगी पर भी असरात मुरतब होते हैं। क्या आप समझते हैं कि मौजूदा क्यादत जो है उनके इस रुझान में या उनकी इस खौफ को खत्म करने के लिए भी कोई किरदार अदा करेगी और उनमें जिसे कहना चाहिए एक ट्रस्ट पैदा करने की कोशिश करेगी ताकि वो हुकूमत के साथ मिलकर चलने की कोशिश करें?
देखिए आपकी बात में मैं समझता हूँ, मैं पार्शली अग्री करता हूँ, लेकिन देखिए हमारे यहाँ जो ब्यूरोक्रेटिकल सिस्टम है इस वक्त वो यही है कि कोई आपका डिपार्टमेंट्स की जो है नीचे से ऊपर लोग नहीं जाते, वो शिफ्ट एक डिपार्टमेंट से दूसरी जगह उनका ट्रांसफर होता है। और यही हम देखते हैं कि एक बड़ी वजह है कि हमारे यहाँ इंस्टीट्यूशनल रिफॉर्म जो है वो नहीं कामयाब हो सके और इसी वजह से हमारी ब्यूरोक्रेसी जितनी इफेक्टिवली उसको काम करना चाहिए वो नहीं उससे लिया जा सका। लेकिन एक गवर्नमेंट की जब चेंज होता है, पीटीआई की पहली बार ये हुकूमत आई है पंजाब में, तो अपनी उसकी पॉलिसीज को मनवाने में उसको उसी तरह के लोग चाहिए थे जो उससे अग्री करें। और हुकूमत जब आती है तो पहला साल ट्रांजिशन फेज ही होता है, जब एक नई हुकूमत आती है तो इस वक्त ट्रांजिशन फेज से पीटीआई निकल रही है और अपने जितने वो पीटीआई का जो अलग सा विजन है उसके हिसाब से जो लोग जिस तरह से काम करना चाह रहे थे जो नहीं कर पा रहे थे उनकी तो ये ट्रांसफर वगैरह होती ही काम एक होता है गवर्नमेंट गवर्नेंस का, क्योंकि जब आप हुकूमत मात्र आपके चेंजेस आते हैं। मैं सिर्फ एक छोटी सी आपको मिसाल दूं कि गवर्नेंस का जो निज़ाम है सब मुल्क में, इसके पॉइंट स्कोरिंग के लिए नहीं लेकिन जस्ट फॉर एग्जाम्पल सिंध सूबे की अगर आप बात करें जहाँ से मैं MP हूँ, सिंध सूबे का इस साल का जो बजट है उसका 85% हमारा जो है वो करंट एक्सपेंडिचर पे जा रहे हैं, सिविल सर्विस पे जा रहे हैं। मतलब कि एक सूबे का अगर बजट 85% सिर्फ वहां लग रहा होगा तो सूबे में क्या सिर्फ सूबाई हुकूमत जो है वो सिर्फ इसलिए चलाई जाती है कि सरकारी मुलाजमीन की तनख्वाहें देते रहे? तो ये एक हमें देखना पड़ेगा अपने मुल्क में कि हम किस तरह से मुल्क को चलाना चाह रहे हैं। क्या सिर्फ हमारा जो बजट जो है वो सिर्फ इसीलिए लगता रहेगा कि हमने जो अपनी सियासी भर्तियों पे लोग लगाए हुए हैं यहाँ पे दूसरे लोग लगे हैं उनकी तनख्वाहें देने के लिए चल रहा है? ऐसा नहीं, आपको मुल्क को आगे लेके जाना है, डेवलपमेंट करनी है, उसके लिए
कारकर्दगी चाहिए,
ज्यादा एक्सपेंडिचर लगाने की जरूरत है।
बहुत बहुत शुक्रिया अरसलान गुमन साहब हमारे साथ थे, डॉक्टर फौजिया सईद, डॉक्टर हसन अस्करी रिज़वी के भी हम बहुत शुक्र गुजार हैं। हमारी सेगमेंट्स यहाँ पर खत्म होती हैं और प्रोग्राम का दूसरा हिस्सा शुरू करने से पहले हम एक छोटा सा वक्फा लेंगे और उसके बाद वापस आएंगे तो हमारे साथ होंगे यहाँ वाशिंगटन से आरिफ अंसार और डॉक्टर तैयब महमूद होंगे सिएटल से, सेंटर फॉर ग्लोबल जस्टिस से उनका ताल्लुक है।
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप प्रोग्राम जहां रंग सुन रहे हैं। अब हम आखिरी अपने सेगमेंट्स की तरफ पहुंचे हैं जो कि हमारी बैन अल-अक़वामी खबरों से हम उसकी बात करेंगे। जनूबी एशिया की भी खबर है हमारे पास। अमरीका के नुमाइंदा खसूसी बराए अफगान मुफाहमत ज़ल्मे खलील ज़ाद का कहना है कि अफगानिस्तान में अमरीकी इत्तेहादी अफगान फोर्सेज और तालिबान की मौसर कार्रवाइयों की वजह से शिदत पसंद ग्रुप के खिलाफ लड़ाई में बड़ी पेशरफ्त हुई है। ये दाइश की बात हो रही है और कहते हैं कि ये और इससे ये मतलब लिया जा रहा है कि शिदत पसंद दाइश के खिलाफ तालिबान के किरदार को पहली बार امریکی عہدیدار کی طرف سے تسلیم کیا گیا ہے اور سمجھا یہ جا رہا ہے کہ اس سے قیام امن کے لیے یہ ایک بڑی اہم بات ہو گئی. تو عارف انصار صاحب, ڈاکٹر طیب محمود کو پروگرام میں خوش آمدید کہتے ہیں. تو عارف, کیا آپ اس موقف سے اتفاق کرتے ہیں کہ طالبان کے داعش کے لیے کردار کو تسلیم کرنے سے قیام امن کی کوششوں میں کوئی مثبت پیش رفت ہو سکے گی؟ عارف انصار ہمیں جی
جی بہجت جی, اس کا یہ حقیقت ہے جس کا ہم نے ماضی میں بھی ڈسکشن کی اس موضوع پہ
جی,
کہ جو طالبان ہے اور داعش کا ایجنڈا ایک نہیں ہے, ان کے ڈفرینسز تھے اور ظاہری بات ہے دونوں کو ایک طرح سے لمپ کرنا ٹھیک نہیں تھا. داعش جو ہے وہ گلوبل عزائم والی ایک آرگنائزیشن ہے, وہ الگ بات ہے کہ افغان طالبان یا افغانستان میں جو داعش ہے اس کا کتنا لنک ہے جو مشرق وسطی میں داعش ہے, لیکن یہ کہ طالبان جو تھے ان کے تو لوکل عزائم تھے, ان کے تو افغان افغانستان تک حدود تک جو ہے وہ عزائم تھے, اور جو جو وہ اب حاصل ہو رہے ہیں یا ان کی جو پیس ٹاکس آگے بڑھ رہی ہیں اس سے اور بھی زیادہ جو ہے طالبان کی جو ڈیفرینشیشن ہے داعش سے وہ واضح ہوئی. تو میرا خیال یہ حقیقت ہے کہ اور جو اب جس کو تسلیم کیا جا رہا ہے کہ طالبان جو ہے وہ داعش کے خلاف کارروائی کر رہے تھے اور افغان حکومت بھی کر رہی تھی اور دوسرے الائنس والے بھی کر رہے تھے, اور اس میں اب لگتا ہے کامیابی ہو رہی ہے.
اچھا ڈاکٹر طیب سے بات کرتے ہیں. ڈاکٹر صاحب, آپ سمجھتے ہیں کہ افغانستان میں اس وقت جو صورتحال ہے, جہاں انتخابی نتائج کا اعلان ابھی نہیں ہوا, جہاں طالبان اور دوسرے شدت پسند گروہوں کے حملے روزمرہ کا معمول ہیں, حالات بہتری کی طرف جا رہے ہیں, طالبان ایک مرتبہ پھر مذاکرات ہونے کی صورت میں کوئی نتیجہ سامنے آئے گا؟
کہنا مشکل ہے جی. سیکیورٹی کی جو سچویشن ہے وہ تو ایک طرح سے اسٹیل میٹ ہے, تھوڑی کامیابی ہوئی ہے آئسس کے خلاف, لیکن جو زیادہ اہم مسئلہ ہے وہ تو طالبان, امریکہ اور جو کابل حکومت ہے, یہ تین فریقوں کے درمیان ہے. جیسے ہمیں پتا ہے 3 ماہ پہلے جو نیگوسیشنز ہو رہی تھیں وہ بند کر دی گئی تھیں. ابھی کہا ہے ٹرمپ صاحب نے جب وہ گئے ہوئے تھے افغانستان پچھلے ہفتے کہ ہم اسے دوبارہ شروع کرنا چاہتے ہیں. وہ ظاہر ہے کہ وہ چونکہ الیکشن کا سال ان کے لیے آ رہا ہے, وہ چاہیں گے کہ کوئی سیٹلمنٹ اس قسم کی ہو وہ جو امریکی پبلک کو دکھا سکیں کہ ہم نے جنگ ختم کر لی. لیکن یہ میں سمجھتا ہوں کہ آسان نہیں ہوگا, کیونکہ طالبان کو بھی پتا ہے کہ یہ اب مجبوری ہے ٹرمپ انتظامیہ کی کہ جلد کوئی تصفیہ ہو جائے, تو وہ اس کو لٹکائیں گے بہت اچھی جو ہے ٹرمز لینے کے لیے. بیچ میں پھر کابل حکومت کا مسئلہ آ جاتا ہے, وہاں بھی ایک طرح تو ایک طرف تو الیکشن لٹکا ہوا ہے, 28 ستمبر کو الیکشن ہوا تھا, آج تک اس کا اعلان تک نہیں ہو سکا کہ کون جیتا کون ہارا, تو وہ ایک پیچیدگی وہاں پہ ہے. تو میں سمجھتا ہوں کہ سیکیورٹی ایشو کے علاوہ جو زیادہ اہم اب اگلے آنے والے 3 سے 6 مہینوں میں جو سیاسی حالات ہیں امریکہ میں, جو سیاسی حالات ہیں کابل میں, اور جو جتنی کیپیسٹی ہے طالبان کی کہ وہ صبر سے بیٹھے رہیں, اس پہ اس کا انحصار ہوگا. میں پر امید ہوں, لیکن اس کے لیے پھر امریکہ کو جو ہے کابل حکومت کی قربانی دینی پڑے گی. آیا وہ اس کے لیے تیار ہوں گے کہ نہیں, یہ اس وقت بڑا مسئلہ ہے.
اچھا, اس وقت ہم پوچھتے ہیں حسن عسکری صاحب, رضوی صاحب آپ ہمارے ساتھ ہیں کیا؟ نہیں, ڈاکٹر رضوی نہیں ہے ہمارے ساتھ. تو ہم بات کرتے ہیں پھر عارف سے. عارف, یہ بتائیے گا کہ موجودہ صورتحال میں اس وقت آپ افغان حکومت اور طالبان کے درمیان براہ راست بات چیت کا کوئی امکان دیکھتے ہیں, جو کہ بہت ایک ضروری عنصر ہے صورتحال کو آگے بڑھانے کے لیے؟
جی, اس پہ کنفلکٹنگ بیانات آئے ہیں ریسنٹلی, جس میں ٹرمپ صاحب کا دورہ بھی تھا افغانستان کا, جس میں وہاں انہوں نے کچھ ایسی اسٹیٹمنٹ دیں کہ جیسے لگتا تھا کہ بات چیت شروع ہو چکی ہوئی ہے, کانٹیکٹس ہیں, کسی لیول پہ بات آگے بڑھ رہی ہے, لیکن پھر اس کے برعکس طالبان کی طرف سے بیان آیا کہ نہیں, ابھی بہت جلدی ہے بات چیت کا دوبارہ بحال ہونے میں. جس طرح آپ کو پتہ ہی ہے کہ بات بہت آگے بڑھ چکی تھی اور اگریمنٹ کے سائن ہونے باقی تھے شاید, اور اس وقت ٹرمپ صاحب کے بیانات آئے, ٹویٹس آئے, جسے معطل ہو گئے, اور اس کی وجہ بتائی گئی جو امریکہ جو افغانستان میں تشدد ہوا جس میں ایک امریکی فوجی بھی ہلاک ہوا. تو ابھی بظاہر کچھ کنفیوژن سی ہے کہ کیا ایسے میجر لیے جائیں گے جس سے بات چیت دوبارہ آگے بڑھ جائے گی. امریکہ کی طرف سے سیز فائر کی بات کی جا رہی ہے کہ سیز فائر جو ہے وہ بہت مؤثر ہوگا आगे बढ़ने में, लेकिन तालिबान की तरफ से क्लियर नहीं है उस चीज पे। कुछ जो प्रिजनर्स का एक्सचेंज हुआ दोनों तरफ से, अमरीकी और ऑस्ट्रेलियन प्रिजनर्स जो कैदी थे उन्हें रहा भी किया गया, लेकिन अभी थोड़ा सा उभाम है। मेरा ख्याल है इसी पॉइंट पे है कि क्या सीज फायर हो सकेगा कि नहीं, और फिर वहां से दूसरी तालिबान की तरफ से जो कंडीशन आई वो यही थी कि जहां से मुअत्तल हुई है
बातचीत
वहीं से शुरू की जाएगी। तो अब ये कुछ नए डिफरेंसेस हैं, जाहिर बात है ये माजी में तो नहीं थे, लेकिन अब मुअत्तल होने की वजह से बातचीत कुछ चीजें बीच में आई हैं और अब वो देखना पड़ेगा कि
कहां से शुरू होता है,
कहां से शुरू होती है।
डॉक्टर महमूद, अमरीका अफगानिस्तान में पाकिस्तान से जिस रोल की तवक्को करता रहा है, क्या उसी को कामयाब कायम रखा जाएगा? कितना अहम रोल देखते हैं पाकिस्तान का आने वाले दिनों में?
जी हाँ, तो मैं सब लगता तो यही है जो जितना हमें पता है कि शायद इस वक्त बेहतरी आई है सिचुएशन में। पाकिस्तान की इन्वॉल्वमेंट तो रहेगी, अपने तो हमसाया मुल्क है, उसके बाद पाकिस्तान के अंदर जो है उनकी प्रेजेंस है पॉकेट्स में, तो ये जो है, लेकिन डायरेक्ट कोई किरदार इस वक्त पाकिस्तान का तो नहीं है। इस वक्त यही कोशिश होगी अमरीका की कि पाकिस्तान की सरजमीन या पाकिस्तान के वसाइल वो तालिबान इस्तेमाल न कर सकें, और वो प्रेशर रहेगा पाकिस्तानी हुकूमत पे और पाकिस्तानी फौज पे। तो उसी राह पे लगता तो यही है कि उसी राह पे चला जा रहा है और उसी राह पे चलते रहेंगे, क्योंकि उस वक्त पाकिस्तान की अपने मुश्किलात इतनी हैं इक्तसादी और सिक्योरिटी की भी दूसरे महाज पे कि पाकिस्तान के भी इंटरेस्ट में नहीं होगा कि वहाँ पे कोई ज्यादा इन्वॉल्वमेंट हो। तो पाकिस्तान को एक तरह से जरा खामोश सा तमाशाई बनना पड़ेगा अगले 3 से 6 महीने देखने के लिए कि किस करवट चीजें बैठती हैं काबुल में।
अच्छा आरिफ, इलाकाई और खित्ते में मौजूद दूसरी ताकतें जैसे चीन है, ईरान है और साथ साथ रूस भी, जिसकी बड़ी प्रेजेंस और मौजूदगी देखी जा रही है सारी सूरत हाल में, तालिबान भी वहां जाते हैं कभी, ईरान भी और कभी रूस भी और कभी चीन भी, तो वो किस हद तक अमन के अमल को आगे बढ़ाने में मुआविन होंगे? इस वक्त उनका किरदार क्या है?
वो जो कम अज कम बयानात हैं उन सब में तो वो यही चाहते हैं कि एक मुफाहमत आगे बढ़े, और वो उसको आगे बढ़ाने में मदद भी कर रहे हैं, और देखा जाए तो चीन और रूस ने होस्ट भी की, तालिबान डेलीगेशन को होस्ट भी किया रिसेंटली, उसने तो खैर उसमें हिस्सा भी लिया बाकायदा बातचीत में, और जो इंट्रा अफगान डायलॉग था उसको भी आगे बढ़ाने की कोशिश की। मेरे ख्याल में इसमें ज्यादा रोल हिंदुस्तान का भी आएगा कि जो एक पार्टी जो खिलाफ रही है हमेशा से मुफाहमत की आगे बढ़ने में, वो हिंदुस्तान है और उनकी अपनी रिजर्वेशन हैं, और वो किस हद तक इसके सपोर्ट में है या नहीं है वो भी एक अहम है। मेरा ख्याल दूसरे पार्टीज जो हैं उनका किरदार तो ज़रा क्लियर है, हिंदुस्तान का इसमें जो मौकफ है वो ज़्यादा क्लियर नहीं है।
अच्छा, अब हम आखिरी अपने मौजू की तरफ बढ़ते हैं और बात हम करेंगे सदर ट्रंप के मुआवजे के बारे में, यानी इम्पीचमेंट के बारे में। अमरीका के ऐवान नुमाइंदगान की हाउस इंटेलिजेंस कमेटी ने मंगल के रोज सदर डोनाल्ड ट्रंप के मुआवजे की कार्रवाई से मुतल्लिक अपनी रिपोर्ट जारी की है, जिसका ताल्लुक मामले की छानबीन और सिफारिशात से है। इसमें सदर पर नामुनासिब रवैये और छानबीन की कार्रवाई में रुकावट डालने का इल्जाम लगाया गया है और जुडिशियल कमेटी के सपोर्ट कर दिया गया है। तो डॉक्टर महमूद, अब इस इंक्वायरी रिपोर्ट पर जुडिशियल कमेटी जो अपनी कार्रवाई का आगाज करेगी, तो किस नौयत की यह कार्रवाई होगी?
जुडिशरी कमेटी का, क्योंकि उसका काम ये है कि वो तय ये करे कि आया इम्पीचमेंट का प्रोसेस आगे बढ़ना है, और अगर बढ़ना है तो क्या नुकात हैं, क्या इल्जामात हैं जिनके तहत उसको आगे जाया जाएगा। तो वो उसमें भी वक्त लगेगा, वो भी हेयरिंग्स करेंगे जैसे इंटेलिजेंस कमेटी ने की, हो सकता है और गवाहों को बुलाएं और दस्तावेजी चीजें मंगवाएं, और चूंकि दोनों पार्टियों की नुमाइंदगी है तो एक पार्टीजन बहस मुबाहसा भी रहेगा। मेरा अपना अंदाजा है कि शायद, और क्योंकि फिर दिसंबर में छुट्टियों का भी सिलसिला शुरू हो जाता है, तो शायद ये जनवरी के मिडल या जनवरी के आखिर तक तो ये ज़रूर बात चलेगी। और फिर वहाँ इम्कान यही है कि चूँकि डेमोक्रेट्स की वहाँ पे अक्सरियत है कि वो जिसे कहते हैं आर्टिकल ऑफ इम्पीचमेंट्स, यानी कि वो नुकात जिनकी बुनियाद पे वो रिकमेंड कर रहे हैं कि उनको इम्पीच किया जाए, वो हाउस के सामने रखेंगे, पूरे ईवान के सामने रखेंगे, और फिर ईवान अगर उसके ऊपर हाँ कहता है तो प्रोसेस आगे चलेगा, जो कि अब लंबा प्रोसेस है, जैसे शायद हमारे सामने इनको पता हो कि उसके बाद ये सेनेट में चीज जाती है जहाँ पे चीफ जस्टिस हैं वो प्रेजाइड करेंगे, और फिर दो ट्रायल के बाद दो तिहाई अक्सरियत जो है सेनेट की, उसे हाँ कहना पड़ेगा इम्पीचमेंट के बारे में। मेरा अपना अंदाजा नहीं कि उस तरफ ये बात जाएगी, क्योंकि रिपब्लिकन्स की मेजॉरिटी है सेनेट के अंदर और डेमोक्रेट्स की तरफ भी काफी शचोपंज है कि आया ये इम्पीचमेंट के प्रोसेस को आगे बढ़ाना कहीं ट्रंप साहब को और ज्यादा मदद ना कर दे उनके अपने बेस पे। तो क्योंकि सदारती इंतखाब का प्रोसेस जो है वो भी शुरू हो जाएगा चंद हफ्तों में आयोवा कॉकस के साथ, तो ये इम्पीचमेंट और 2020 का इलेक्शन आपस में एक ही जो टाइमिंग हो गई है उसने एक जब्बे में समझता हूँ कि सब फरीकों के लिए एक पेचीदगी इसमें पैदा हो कर दी है।
अच्छा आरिफ, आप ये बताइएगा कि मुआवजे की कार्रवाई का नतीजा कुछ भी रहे, 2020 के इंतखाबात हैं अगले साल, जिसकी इंतखाबी मुहिम का भी आगाज हो चुका हुआ है, इसमें इस मुआवजे की कार्रवाई के असरात किस हद तक नजर आएंगे?
ये एक बहुत अहम सवाल है बेजत, और इस पे ये इससे रिलेटेड सवाल यही है कि ये किस वक्त क्यों शुरू की गई इम्पीचमेंट की इंक्वायरी। माजी में भी ये टॉपिक्स निकलते रहे और मेरा ख्याल है कि इश्यूज ये चल रहे थे और नैन्सी पेलोसी साहिबा ने उसको माजी में नहीं समझा कि एक प्रोसेस शुरू किया जाए, इंक्वायरी शुरू की जाए, लेकिन इस दफा उन्होंने फैसला किया क्योंकि उन्होंने कहा कि बहुत सी चीजें एविडेंस नए थे और क्लियर कट नजर आ रही थी चीज। तो इसमें पॉलिटिक्स तो है, वो असल में हुई जिस बुनियाद पे आगे चलाया जा रहा है प्रोसेस को, उसका तो फैसला एक डिलिब्रेशन है, लेकिन पॉलिटिक्स भी इसमें शामिल है और डेमोक्रेट्स का ख्याल है कि इस वक्त इन चीजों को निकालने से इलेक्शन में उनको फायदा होगा, इसी वजह से वो आगे चला रहे हैं कि उसके ऊपर वो फिर कैंपेन में ये पॉइंट्स जो हैं वो यूज किए जाएंगे कि उन्होंने ट्रंप साहब ने पर्सनल इंटरेस्ट को फोकियत दी है, नेशनल सिक्योरिटी को कॉम्प्रोमाइज किया अमेरिका की, तो उनकी जो कैलकुलेशन है उसमें जारी बातें शामिल, और अगर वो वाकई बात आगे चली जाती है तो फिर शायद उनको फायदा दे सके। और उसके बरक्स वही है जो तैयब साहब ने भी पॉइंट ऑफ व्यू किया फरमाया कि उसका उल्टा असर ना हो जाए कि जो ट्रंप साहब की नैरेटिव है कि क्योंकि वो स्टेटस को के खिलाफ हैं, वो अमेरिका फर्स्ट,
सिंपथी वोट जिसको कहते हैं,
जी अमेरिका फर्स्ट है उनके लिए, तो इस वजह से एस्टेब्लिशमेंट जो है वो उनका साथ नहीं दे रही और हो सकता है कि उन्हें फायदा पहुंच जाए इस चीज का, लेकिन जाहिर बात है डेमोक्रेट्स के ख्याल में इस वक्त टाइमिंग और एविडेंस ऐसा था कि उन्हें फायदा होगा इस चीज का।
अच्छा आखिरी सवाल डॉक्टर तैयब, ये बताइएगा जुडिशियल कमेटी जो है वो बुध से मुआवजे की कार्रवाई की समाप्त का आगाज कर रही है, लेकिन इसमें सदर ट्रंप का कोई वकील मौजूद नहीं होगा, उनको आने के लिए कहा भी गया था, ये बात इसको किस तरह इसकी वजाहत होगी, वो क्यों नहीं आ रहा वकील उनका?
वो क्योंकि उन्होंने पोजीशन ही ट्रंप साहब ने ये ली है कि ये जो सारी कार्रवाई है ये एक तमाशा है, तो एक तरह से वो उसका बायकॉट कर रहे हैं। पहले भी व्हाइट हाउस ने ममानियत कर दी किसी भी स्टाफ को वहाँ विटनेस के तौर पे आने से, कोई भी जो कागजात मांगे गए वो भी नहीं दिए, तो एक तरह से वो जो है इस प्रोसेस को जो है डीलिजिटिमाइज कर रहे हैं कि देखिए जी ये तो इतना खराब प्रोसेस है और इतना भोंडा और तरफा है कि हमने तो इसमें शामिल होने की जरूरत ही नहीं, क्योंकि मैं समझता हूँ कि कानूनी तौर पे उनका केस काफी कमजोर है, तो अगर वो इसमें शामिल होते हैं तो वो एक तरह से उस पर अपनी मोहर लगाएंगे कि हाँ ये प्रोसेस ठीक है, तो ये एक तरह से बस वो सियासी रिस्पॉन्स है जो कि उनके अपने जो सपोर्टर हैं उनके हाँ काफी कामयाब है, और मैं समझता हूँ कि वो इसी पे अपने रहेंगे इसी पोजीशन पे।
तो क्या पाबंद किया जा सकता है किसी भी तरह से कि सदर आके जवाब दे?
जी नहीं, क्योंकि उसमें फिर वो सेपरेशन ऑफ पावर्स का मसला आ जाता है। अगरचे कोर्ट्स में गई हुई है ये बात, सदर को जरूरी लाना तो बहुत मुश्किल होगा। अलबत्ता ये है कि एग्जीक्यूटिव ब्रांच के दूसरे लोग और कागजात आया कोई, क्योंकि फिर अदालत में जाना पड़ेगा कि अदालत उसको पाबंद करे या ना करे, तो ये इस वक्त कहना मुश्किल है। लेकिन मैं समझता हूँ कि सदर को प्रेशराइज नहीं किया जा सकता, क्योंकि इम्यूनिटीज हासिल होती है सदर को।
बहुत बहुत शुक्रिया आरिफ अंसार और डॉक्टर तैयब महमूद हमारे साथ थे इस आखिरी हमारे सेगमेंट्स के दौरान। अब हमारे प्रोग्राम का वक्त अब खत्म हुआ चाहता है। बहजत जिलानी मेज़बान और मेरे साथ प्रोड्यूसर असफर इमाम और इंजीनियर मिशा डुबिंस्की को इजाज़त दीजिए। आपसे हमारी मुलाकात फिर होगी इन्हीं प्रोग्रामों में। हमसे राबते में रहिए, हमारे नशरात को समात फरमाते रहिए। अब इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं, डायल कीजिए हमारा टोल फ्री नंबर 0800-777-8789। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
अमेरिका के ऐवानी नुमाइंदगान ने इंतहाई अक्सरियत से ये गौर एक्ट बराए 2019 मंजूर किया है, जिसके तहत चीन के आला अहदेदारों पर पाबंदियां आयद किए जाने का इम्कान है। बिल की मंजूरी पर चीन ने सख्त रद्द अमल का इजहार करते हुए इसे हकायक के मुनाफी करार दिया है और कहा है कि इसकी कीमत चुकानी होगी। चीन में अकलियतों की सूरत हाल और उसके रद्द अमल पर एक रिपोर्ट के साथ असफर इमाम।
चीन की वजारत खारजा ने मंगल को दिए गए अपने सख्त रद्द अमल में बिल को हकायक के मुनाफी करार दिया और कहा कि यह बिल कानून का हिस्सा नहीं बनना चाहिए था। साथ ही चीन ने तंबीह की कि इन तमाम गलत इकदाम और अल्फाज की कीमत चुकाना पड़ेगी। चीन की खारजा उमूर से मुतालिक कमीशन ने कहा कि यह इंतहाई अफसोसनाक बात है कि अमरीकी कांग्रेस सिंकियांग की जानिब से दहशतगर्दी के खात्मे के इकदाम पर आंखें बंद कर रखी हैं। इसे सिंकियांग में माशी तरक्की, समाजी इस्तेकाम, कौमी इत्तेहाद और मजहबी आमहंगी नजर नहीं आती। इससे पहले अमरीकी वजारत खारजा के हुक्काम चीन पर इल्ज़ाम आयद कर चुके थे कि सिंकियांग में एगोर मुसलमानों की मसाजिद, मजारात, कब्रिस्तान और दीगर मजहबी मकाम को या तो बंद कर दिया गया है या फिर मिसमार किया जा रहा है। अमरीका में एगोर मुसलमानों के तहफ़ के लिए सरगर्म सेव एगोर मुहिम के शरीक चेयरपर्सन आबिदीन अनवर ने भी कहा कि चीन जिन मसाजिद को मिसमार कर रहा है, इनके दरवाजे कई दहाइयों कबल मुसलमानों पर बंद किए जा चुके थे। उनका कहना था,
China has been attempting to basically wipe out the nation of East Turkestan or what
कह रही है कि चीन बुनियादी तौर पर मशरकी तुर्किस्तान की कौम और सियांगकियांग के दिगर नवों को सफा हस्ती से मिटाने की कोशिश कर रहा है। हकीकत यह है कि दहाइयों से न सिर्फ मसाजिद को तबाह किया जा रहा है, बल्कि जब से 1949 में चीनी कम्युनिस्ट पार्टी ने हमारे इलाके पर कब्जा किया है, यही कुछ जारी है। लेकिन अब जो मालूमात दुनिया के सामने आ रही हैं, वो इससे बहुत कम है जो वहाँ हो रहा है। वहाँ की हकीकी सूरत हाल कहीं ज्यादा खराब है। मसाजिद आज तबाह की जा रही है, लेकिन इनमें दाखिले पर कई दहाइयों से पाबंदी आयद है। चीन के सूबे सिंकियांग में एगोर अकलियत और दीगर तुर्क कौमियतों से ताल्लुक रखने वाले तकरीबन 1,30,00,000 मुसलमान आबाद हैं। चीन की हुकूमत पर अमरीका और कई इंसानी हकूक की बैन अल-अक़वामी तंजीमें ये इल्ज़ाम आयद करती रही हैं कि बीजिंग एगोर मुसलमानों के खिलाफ 2017 से बेरहम क्रैकडाउन जारी रखे हुए है और कई लाख अफराद को हिरासती कैंपों में कैद कर रखा है। लेकिन चीन का मौक़िफ़ है कि यह हिरासती नहीं बल्कि पेशावराना तरबियती मराकज़ हैं, जहाँ शिद्दत पसंदी के खात्मे के लिए मुकामी अफराद को रखा जाता है اور انہیں مختلف ہنر اور علوم کی تربیت دی جاتی ہے۔ امریکی حکومت اور انسانی حقوق کی کئی تنظیموں کا دعویٰ ہے کہ چین نے 1,000,000 ایغور مسلمانوں کو حراست میں رکھا ہوا ہے، جہاں ان پر تشدد کیا جاتا ہے اور جبری مشقت کرائی جاتی ہے۔ واشنگٹن میں واقع ایک غیر سرکاری ادارے ایغور ہیومن رائٹس پروجیکٹ کی تحقیق کے مطابق سنکیانگ صوبے میں 10,000 سے 15,000 مساجد ہیں۔ 2016 سے اب تک ان میں سے تقریباً 40% مساجد اور دیگر مذہبی عبادت گاہوں کو مسمار کیا جا چکا ہے۔ اس تحقیق کے سربراہ بہرام سنتاش نے وائس آف امریکہ کو بتایا کہ مقامی افراد کی گواہیوں اور سیٹلائٹ سے لی گئی تصاویر سے ایغور مسلمانوں کے کم از کم 140 مذہبی مقامات، عبادت گاہوں اور مساجد کو منظم طور پر مسمار کیے جانے کی تصدیق ہوئی ہے۔ اسی طرح جنوبی سنکیانگ کے شہر آتشو سے تعلق رکھنے والے نیویارک کے عبد الوارث عبد المعید کہتے ہیں کہ رابطوں کے تمام ذرائع بند ہونے کی وجہ سے کمیونٹی کے لوگ سنکیانگ میں رہنے والے اپنے پیاروں کے احوال معلوم کرنے کے لیے سرگردہ رہتے ہیں۔ وہ کہتے ہیں کہ جب میں نے گوگل امیج کے ذریعے اپنے پڑوس اور شہر کے دیگر علاقوں کی مساجد کا جائزہ لیا تو یہ دیکھ کر حیرت ہوئی کہ ان میں سے صرف چند ایک کے علاوہ باقی تمام ختم ہو چکی تھی۔ ان کا کہنا ہے کہ ان کا والدین اور بھائی سے 2017 سے کوئی رابطہ نہیں، اور ایک سال پہلے پتا چلا کہ انہیں حراستی مراکز میں قید کر دیا گیا ہے۔ اسفر امام، اردو وی او اے، واشنگٹن۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔